السلام علیکم. کیا حال ہے؟ الحمدللہ. کچھ گرمی کم ہوئی؟ الحمدللہ. چلیے شروع کرتے ہیں. یا رب لک الحمد کما ینبغی لجلال وجہک وعظیم سلطانک. اللہم ربنا لک الحمد بما خلقتنا ورزقتنا وہدیتنا وفرجت عنا. لک الحمد بالایمان ولک الحمد بالاسلام ولک الحمد بالقرآن. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ثبتنا عند الموت بلا الہ الا اللہ. اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھیے. آمین یا رب العالمین. سورۃ الکہف، اور سورۃ الکہف میں سورۃ الکہف کا دوسرا حصہ ہم اس وقت پڑھ رہے ہیں، جس میں اصحاب کہف کی کہانی جو ہے وہ اللہ تعالیٰ نے بیان کی ہے. آیت نمبر 24 تک ہم نے بات مکمل کر لی تھی. آیت نمبر 25، اور آیت نمبر 25 میں آپ دیکھیں گی کہ قریش جو کہ اصحاب کہف کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم سے اس واقعے کا پوچھنے آئے تھے، جتنی انفارمیشن ان کے پاس یہودی علماء کی طرف سے تھی، اسی کی بیسس پر انہوں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو چیلنج کیا تھا کہ آپ بتائیں کہ یہ اصحاب کہف کون تھے اور ان کا کیا معاملہ تھا. اور اللہ تعالیٰ نے قرآن میں جتنی انفارمیشن ان کو یہودی علماء نے دی تھی، اس سے کہیں زیادہ انفارمیشن اور کلیئر انفارمیشن اور واضح انفارمیشن اللہ نے قرآن میں دے دی، اور اللہ نے واضح کر دی ان کی کہانی اہل کتاب کو بھی. کیونکہ یاد رکھیں کہ اللہ کے رسول کو چیلنج کرنا، رسول اللہ یا کسی بھی رسول کو چیلنج کرنا کس کو چیلنج کرنے کے برابر ہوتا ہے؟ اللہ کے رسول کو چیلنج کرنا اللہ کو چیلنج کرنے کے برابر ہوتا ہے. اور انہوں نے اللہ کے علم کو للکارا تھا، تو اللہ تعالیٰ نے بھی اس کہانی کو ایز اٹ از، جیسی کہ وہ حقیقت تھی، اس کو بیان کر دیا اور ان یوژل ڈیٹیلز دیں جو کہ یوزلی اللہ تعالیٰ کہانیوں میں نہیں دیتے قرآن کی. آیت نمبر 25 میں فرمایا وَلَابِثُوا فِي كَهْفِهِمْ ثَلَاثَمِائَةٍ سِنِينَ، اور وہ غار میں 300 سال تک رہے. وَازْدَادُوا تِسْعًا، اور لوگوں نے، کچھ اور نے 9 کا اور اندازہ لگا لیا، یعنی 300 سال، اور یا کچھ لوگوں نے کہا کہ 309 سال، 309 ایئرز رہے. یہ دو چیزیں جو ہیں یہ ملتی ہیں. اور یہ قرآن کی آیت کو جب آپ ایکسپلور کرتے ہیں اور سمجھتے ہیں، اور مفسرین نے الحمدللہ کئی اینگلس کے ساتھ قرآن کی آیات کو جو ہے وہ ریفلیکٹ کیا ہے اور اس کو بتایا ہے باقی لوگوں کو، وہ کہتے ہیں کہ اگر آپ 300 یا 309 کہیں تو ایک طرح سے دونوں برابر ہی بنتے ہیں. اللہ نے بہت ایکوریٹ نمبر یہاں پر دیا ہے، اس لیے کہ جو سولر کیلنڈر کے 300 سال ہوتے ہیں وہ لیونر کیلنڈر کے 309 سال بنتے ہیں. اور یہ وہ ٹائم تھا جس وقت عربز کے پاس وہ کیلکولیشن سسٹم نہیں تھا جس سے وہ سولر سسٹم کو کنورٹ کر لیتے، سولر کیلنڈر کو لونر کیلنڈر میں. لیکن یہ اللہ کا کلام ہے، اور اللہ نے تب سے حق کو ہمیشہ سے اپنا ساتھ رکھا ہے. اللہ کی سنت ہے کہ اللہ حق بات کرتا ہے. تو یہ جو ڈفرینس ملتا ہے، اللہ تعالیٰ نے کہا کہ وہ اپنی غار میں ٹھہرے 300 سال تک، وَازْدَادُوا تِسْعًا، اور کچھ نے 9 اور بڑھا دیے، تو اللہ تعالیٰ نے بتا دیا کہ جنہوں نے 309 سال کا ایک ایسٹیمیٹ لگایا تھا، انہوں نے لیونر کیلنڈر کے حساب سے لگایا تھا، اور سولر کیلنڈر کے حساب سے یہ 300 سال بنتے ہیں. تو اللہ نے انفارمیشن کو یہاں پر کافی حد تک ٹھیک کر دیا. آیت نمبر 26 میں فرمایا قل اللہ، کہہ دیجئے اللہ اعلم، اللہ ہی سب سے زیادہ بہتر جاننے والا ہے، بما لبثوا، کہ کتنی دیر وہ ٹھہرے. لہو غیب السماوات والارض، اسی کے پاس غیب کے، آسمانوں اور زمین کے خزانوں کا علم ہے. چاہے آسمانوں کا علم ہو یا وہ زمینوں کا علم ہو، اللہ کے پاس یہ سارے خزانے ہیں. اب سر بھی و اسمے، کیا ہی بہتر دیکھنے والا ہے اور کیا ہی بہتر سننے والا ہے. یہ اب سر بھی و اسمے عربی زبان میں تعجب کے لیے بولا جاتا ہے. اس کو کہتے ہیں صیغۃ التعجب، اسٹانشمنٹ میں کہنا، کہ وہ لوگ جو کہ کئی عرصے سے اللہ کی تعلیمات کو سن رہے تھے، خاص طور پر اہل کتاب کو ایڈریس کیا جا رہا ہے، اس لیے کہ قریش کے پاس تو کئی ہزار سال سے کوئی نبی یا رسول نہیں آیا تھا. لیکن اگر اہل کتاب کو دیکھا جائے تو اہل کتاب کے لیے تو آتا ہے کہ اہل کتاب میں انبیاء اور رسولوں کا تار ٹوٹا ہی نہیں، ایک رسول جاتا تھا تو دوسرا آ جاتا تھا، اور کبھی کبھی ایک ہی وقت میں دو دو رسول ہوا کرتے تھے. تو اللہ تعالیٰ نے ان سے کہا ہے کہ یہ سارا وہ لوگ ہیں جن کے پاس کتابیں تھیں، جن کے پاس شریعت کا علم تھا، جن کو انبیاء اور رسولوں کے ذریعے معجزے دکھائے گئے، پھر بھی یہ اللہ کی علم کی پرفیکشن کو کامل نہیں سمجھتے، پھر بھی یہ اللہ پر ایمان نہیں رکھتے، تو ان کے لیے کہا گیا کہ کیا ان کو اب بھی اللہ کے خزانوں کا علم نہیں؟ اللہ جو کہ اب سر بھی ہی و اس میں بہترین سننے والا اور بہترین دیکھنے والا ہے۔ تعجب کے اندر یہ جملے بولے جاتے ہیں عربی زبان میں، ما لہم من دونہ من ولی ولا یشرک فی حکمہ احدا، اس کے سوا کوئی بھی ان کا ولی نہیں ہے اور وہ اپنے حکم میں یعنی اللہ اپنے فیصلے میں اپنی اتھارٹی میں کسی کو شریک نہیں کرتا۔ اہل کتاب کو واضح کر دیا گیا کہ اصل میں سارے راز اللہ کے علم میں ہیں، ان کی اپنی من گھڑت کہانیوں کے اندر وہ حقیقت نہیں جو وہ لوگوں کو بیان کرتے ہیں، اور ان کے اس چینجز کے اندر بھی وہ وزن نہیں جو انہوں نے اپنی کتابوں کے اندر کر دی ہیں، جو ڈیویشن اور جو تحریفات انہوں نے اپنی کتابوں میں کر دی ہیں اس کے لیے ان کے پاس کوئی سبسٹنس، کوئی وزن نہیں ہے۔ اصل میں صرف اور صرف اللہ ڈیوائن ہے اور وردی ٹو ورشپ ہے۔ جیسے آپ سورہ بقرہ میں آیت الکرسی میں پڑھتی ہیں، ولا یحیطون بشیئ من علمہ الا بما شاء، لوگ کتنا بھی علم حاصل کر لیں وہ احاطہ نہیں کر سکتے علم کا مکمل طور پر مگر صرف کتنا، جتنا اللہ چاہتا ہے۔ آپ اور میں دنیا کی یونیورسٹیز میں کتنے ہی بڑے جو ہیں وہ اسکالر اور ٹیچر اور پروفیسر اور پی ایچ ڈی ڈاکٹر کیوں نہ بن جائیں، جتنا علم اللہ کے پاس ہے، یہ بڑی بڑی یونیورسٹیز کا علم حاصل کرنے کے بعد بھی ہمارا علم اللہ کے علم کے مقابلے میں کوئی وقت نہیں رکھتا، کوئی حیثیت اور کوئی ویلیو نہیں رکھتا۔ تو اللہ تعالیٰ نے اس آیت میں بھی، آیت نمبر 26 میں بھی اپنے علم کا احاطہ کیا ہے، اور اصحاب کہف کی کہانی کو اصل میں جو ریپ اپ کیا ہے وہ اپنے میجسٹی کو شو کر کے ریپ اپ کیا ہے۔ آپ کو بتایا تھا کہ یہ جتنا بھی پورشن چلا ہے آپ کا آیت نمبر 21 سے 22 سے لے کے 26 تک، اس میں وہ اللہ نے مقصد بیان کیا کہ اللہ نے یہ کہانی کیوں بتائی تھی، اور آخر میں اللہ تعالیٰ نے اس کہانی کو ریپ اپ کر دیا یہ کہہ کے کہ اصل میں سارے خزانے علم کے اللہ کے پاس ہیں، اور اللہ ہی جانتا ہے کہ اللہ تعالیٰ نے کس انسان کو کس وقت میں بھیجنا ہے اور کون سا وقت اس کے لیے اپروپریٹ ہے۔ اللہ کے علم کا احاطہ آپ اور میں نہیں کر سکتے۔ اللہ سے ہم دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم نے جو بھی مختصر اس اصحاب کہف کی کہانی سے لیسنز لینے کی کوشش کی ہے، اللہ ان کو ہماری زندگیوں کا حصہ بنا دے، اور اللہ جو کریج اور جو سپورٹ ایک دوسرے کی نیکیوں میں، اور جو اسٹرینتھ اور جو استقامت اصحاب کہف کے اندر نظر آتی ہے، اللہ ہمارے اندر بھی اس رمضان کی برکتوں سے اس اسٹرینتھ اور اس استقامت کو پیدا کر دے، اور اللہ ہمیں توفیق دے کہ ہم بھی اپنے آس پاس ایسے دوست بنائیں جو ہمیں نیکیوں میں انکریج کرنے والے ہوں، جو ہمیں نیکیوں میں سپورٹ کرنے والے ہوں، جو ہمیں نیکیوں کا انسینٹیو دینے والے ہوں۔ اب آگے آیت نمبر 27 سے سورۃ الکہف کا دوسرا حصہ شروع ہوگا، دو حصے مکمل ہو گئے، اب تیسرا حصہ شروع ہوگا، اور آپ کو بتایا تھا کہ ٹوٹل اس سورت کے 8 حصے ہیں۔ جنرلی اس سورت کے اندر جو کہانیاں آتی ہیں، اور بیسیکلی 4 کہانیاں آتی ہیں، ان کو بہت زیادہ پرومیننٹلی مینشن کیا جاتا ہے، لیکن اگر آپ کلاسیکل اسکالرس کو پڑھیں تو آپ کو اسی لیے بتایا تھا کہ اس آپ کے بکلیٹ میں بھی جو 8 حصے کیے گئے ہیں وہ کلاسیکل اسکالرس کی بتائی ہوئی تفاسیر کی روشنی میں ہی کیے گئے ہیں، اس لیے کہ وہ کہتے ہیں کہ سورہ کہف میں جو 8 حصے ہیں اس میں بہت خوبصورت پیٹرن ملتا ہے، ربط ہے اس کے اندر، آرگنائزیشن ہے اس کے اندر، اس میں ایک نظم آپ کو ملتا ہے۔ جو ہم نے پہلا حصہ پڑھا تھا وہ کس کے بارے میں تھا؟ وہ قرآن کے بارے میں تھا۔ تو اس کے لیے کہتے ہیں عربی زبان میں کہ سورہ کہف کا پہلا حصہ ایک خطبہ ہے اللہ کی طرف سے۔ خطبہ کیا ہوتا ہے؟ کسی بھی اچھی چیز کی نصیحت، سمپل لینگویج میں خطبہ ہوگی، ایسی چیز کی نصیحت جس کو آپ عمل میں لائیں گے تو آپ کو فائدہ دے گا۔ تو پہلا جو حصہ ہے وہ ایک اللہ کی طرف سے خطبہ ہے، اللہ کی طرف سے سمجھ لیں احکامات ہیں، اللہ کی طرف سے جو ہے نصیحت ہے، اللہ کی طرف سے کاؤنسل ہے۔ جو دوسرا حصہ ہے سورۃ الکہف کا وہ ایک کہانی ہے، کس کی کہانی ہے؟ اصحاب کہف کی کہانی ہے۔ اچھا، تیسرا حصہ جب ہم شروع کر رہے ہیں، اگین یہ اللہ کی طرف سے کچھ کلمات ہیں، کچھ نصیحتیں ہیں، ایک خطبہ ہے۔ تو تین پورشن کیسے ہو گئے؟ خطبہ، کہانی، خطبہ، صحیح۔ اب جو چوتھا حصہ ہوگا وہ کیا ہوگا؟ آپ کو کیا لگ رہا ہے؟ یہ قرآن کا نظم بہت ہی خوبصورت ہے۔ Exactly. چوتھا حصہ جو ہے وہاں پر ایک کہانی ملے گی آپ کو، پھر اس کے بعد پانچواں حصہ کیا ہونا چاہیے؟ خطبہ، اگین پانچواں حصہ جو آئے گا سورہ کہف کا وہ کافی لمبا خطبہ ہے, وہاں کافی لمبی آیات کا ایک پورشن آتا ہے. اچھا یہ جو اتنا لمبا پانچواں ایک سٹیپ پہ پانچویں حصے پہ خطبہ آئے گا, اس کے بعد چھٹا حصہ اور ساتواں حصہ دونوں کہانیاں ہیں. صحیح, کیونکہ اتنا لمبا پرولونگ خطبہ آیا تو اسکالرس کہتے ہیں اس کے بعد پھر چھٹا حصہ اور ساتواں حصہ پھر دو کہانیاں آئیں گی. ایک کہانی آئے گی موسیٰ اور خضر کی, اور اگلی کہانی آئے گی ذوالقرنین کی, اور جو آخری حصہ ہے وہ کیا ہوگا؟ خطبہ. سو یہ آپ کو ایک نظم جو ہے, ایک ربط جو ہے, ایک آرگنائزیشن جو ہے, وہ آپ کو اس سورہ کہف میں بہت خوبصورتی سے ملتی ہے, اور بہت ہی ڈیٹیل کے ساتھ اسکالرز نے, مفسرین نے ان خطبات کی اور ان کہانیوں کی کنیکشنز کو ڈسکرائب کیا ہے. اور مطلب اتنا خزانہ ہے علم کا کہ اگر آپ اور میں سورہ کہف کو دو سال تک بھی پڑھتے رہیں تو اس کے خزانے ختم نہیں ہوں گے. اور یہ کوئی آپ اور میں اپنی طرف سے نہیں انوینٹ کر رہے ہوں گے اس میں سے, یا آپ اور میں اس لیول پر نہیں ہیں کہ ہم تدبر کر کے ہم اس میں سے لیسن ڈیرائیو کر سکیں. ہم تو انہیں کو پڑھنے کی کوشش کریں گے جو آلریڈی اس وقت ہمارے پاس جو ہیں وہ اتنا ٹریجر تفاسیر کی شکل میں موجود ہے. تو یہ سیکوینس آپ کو ملتی ہے, خطبہ, کہانی, خطبہ, پھر کہانی, پھر خطبہ, پھر ایک پرولونگ جو ہے وہ آپ کو یہ آخری خطبہ ملتا ہے پانچواں, پھر دو کہانیاں اور پھر آخری خطبہ. تو اب ہم اللہ کا نام لے کر الحمدللہ اس کا تیسرا حصہ شروع کریں گے جو کہ آیت نمبر 27 سے آیت نمبر 31 تک چلے گا. اور یہ تیسرا حصہ کیا ہوگا کہانی خطبے کی کمبینیشن میں سے؟ خطبہ ہوگا. پہلے تین میں بنتا ہے خطبہ, کہانی, خطبہ. آیت نمبر 27 میں اللہ تعالیٰ نے فرمایا, آپ خود بتائیے گا, میں اگر آپ میں سے کوئی مجھے بتانا چاہے تو اور کنیکشن ڈیولپ کیجیے گا کہ اصحاب کہف سے اس کا کیا کنیکشن بن رہا ہے. آیت نمبر 27 کا اللہ نے فرمایا, وَتْلُو, اور تلاوت کیجئے اور تلاوت کرو, مَا أُوحِيَ إِلَيْكَ مِنْ كِتَابِ رَبِّكَ, اپنے رب کی نازل کردہ کتاب میں سے جس کو وحی کیا گیا ہے, لَا مُبَدِّلَ لِكَلِمَاتِهِ, اللہ کے ان کلمات میں کوئی تبدیلی ہو ہی نہیں سکتی. کوئی ٹرانسفارمیشن, کوئی تبدیلی, کوئی ذرا سا ایک لفظ کا ایڈیشن سبٹریکشن ہو ہی نہیں سکتا. وَلَن تَجِدَ مِن دُونِهِ مُلْتَحَدًا, اور ہرگز تم اس کے علاوہ یعنی رب کے علاوہ کسی کو بھی بہترین پروٹیکٹر نہیں پا سکتے. اللہ سب سے بہترین جو ہے وہ پناہ دینے والا ہے. اصحاب کہف کی کہانی جو سنائی تھی اس میں اللہ تعالیٰ نے تسلی دی تھی ان اصحاب کہف کو کہ دیکھیں یہ جو آگے بڑھے, اللہ نے ان کو ہمت دی, وہ غار میں چھپے اور وہ سو گئے, اور پھر اللہ نے ان کی زندگی میں ان کو دکھایا کہ اللہ کی بات ماننے پر اللہ نے ان کو معجزہ بنا دیا, اور معجزہ بھی بنایا تو جب اٹھے تھے تو کیا ہوا تھا, سب واہ واہ ہی کر رہے تھے نا. تو یہ جو آپ کی اور میرے لیے بھی اگر کبھی آڈ ون آؤٹ بننا دین کی خاطر ہوتا ہے, چاہے وہ خاندانوں میں ہو یا وہ فرینڈس سرکل میں ہو, ہر وقت ایسا معاملہ نہیں رہے گا. ایمان رکھیں, اللہ ان کے دلوں میں آپ کی محبت, اللہ ان کے دلوں میں آپ کے لیے گنجائش, اور اللہ ان کے دلوں میں آپ کے لیے اکوموڈیشن ڈالتا ہے جیسے اصحاب کہف کے دل میں ڈالی تھی. تو اللہ تعالیٰ نے اصحاب کہف کی جو کہانی سنائی اس سے یہ پتہ چلتا ہے کہ ان کو بھی خود اللہ نے تسلی دی کہ اللہ عزت دیتا ہے مومنین کو. جس دور میں اصحاب کہف کی کہانی سنائی گئی اس دور کے مسلمان کون تھے؟ صحابہ کرام. ان کو تسلی دی گئی کہ اگر تم بھی ان کے فٹ سٹیپس پر چلو گے تو اللہ تم کو بھی عزت دے گا, اور اس کے بعد آنے والی تمام امت کو یہ بتا دیا گیا کہ ان اصحاب کہف کو اللہ نے غار میں پروٹیکشن دی تھی. آیت نمبر 27 کیا بتا رہی ہے کہ مسلمان امت کی پروٹیکشن کہاں ہے؟ قرآن میں. قرآن میں وَتْلُ مَا أُوحِيَ إِلَيْكَ مِنْ رَبِّكَ. اصحاب کہف کی پروٹیکشن کہف تھی, غار تھی, اور آپ کی اور میری پروٹیکشن قرآن ہوگا. یاد ہے میں نے آپ کو بتایا تھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے شروع کی 10 آیات جو ہیں وہ دجال کے فتنے سے اور دجال سے محفوظ رہنے کے لیے ہر جمعے کو پڑھنے کا کہا ہے. کل کسی نے سوال کیا تھا کہ جمعے کے دن کیوں پڑھنے کا کہا ہے, ہفتے کے دن کیوں نہیں, اتوار کے دن کیوں نہیں, پیر کے دن کیوں نہیں؟ تو ان کو تو میں نے جواب دے دیا تھا, لیکن میرا خیال ہے کہ شاید ہو سکتا ہے کل کو آپ کے بھی کسی کے ذہن میں سوال آئے, تو بہتر ہے کہ آپ کو بھی بتاؤ. جمعے کا دن ہمارے اسلامک کلچر میں, ہمارے اسلامک ٹریڈیشن میں فرسٹ ڈے آف دا ویک ہے, اور جب آپ نے ہفتے کا آغاز کرتے ہیں تب ہفتے کا آغاز ہی اللہ کے نام اور اللہ کی پروٹیکشن میں جانے کے بات کرتے ہیں. دس از دا اونلی ریزن, اور کوئی بڑا اس کے سامنے جو ہے وہ کوئی آپ کو الیبوریٹ قسم کا لیکچر سمجھنے کی ضرورت نہیں ہے. دس از اے سمپل تھنگ. جمعہ جو ہے وہ تمام دنوں کا سردار کہلاتا ہے رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث میں. ٹیکنیکلی جمعے سے ہی ہمارا ہفتہ شروع ہوتا ہے, जुमा हमारा फर्स्ट डे होता है। एक टाइम पे हमारे बचपन में, आप लोगों के भी याद होगा, जुमे की छुट्टी होती थी, पब्लिक हॉलीडे संडे को नहीं होती थी, जुमे वाले दिन होती थी। तो ये जुमा जो है हमारे कल्चर में हमारे हफ्ते का पहला दिन है। और जुमे की कई बरकात है। जुमे के दिन अल्लाह ताला ने आदम अलैहि सलाम को पैदा किया, जुमे के दिन अल्लाह ताला ने उनको जन्नत में दाखिल किया, जुमे के दिन जो है वो अल्लाह ने जो है वो बहुत सी और बरकतें नाजिल करने का मामला रखा हुआ है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहदीस में आपको मिल जाता है। तो ये सूरह कहफ जुमे के दिन पढ़ने का बेसिक रीजन ये है कि आप अपनी जिंदगी के एक और हफ्ते की इब्तदा अल्लाह की पनाह में जाके करें। दिस इज द सिंपल थिंग। और अल्लाह ताला ने इस कहानी के जरिए हमें यह बता दिया कि हमारी प्रोटेक्शन, हमारी मेटाफोरिकल केव कुरान है। हमें सोना नहीं है, इसलिए रसूलुल्लाह ने बस 10 आयतें पढ़ने को कहा जिसमें असाबे कहफ की कहानी शुरू हो जाती है। लेकिन 11th आया से जहां असाबे कहफ को सुला दिया गया, आप और मैं दज्जाल का मुकाबला सो के नहीं कर सकते, आपको और मुझे जागना है। जब दुनिया गाफिल होगी उस वक्त आपको सबसे ज्यादा एक्टिव होना है। जब दुनिया अल्लाह के जिक्र से बिल्कुल सब कुछ भूली हुई होगी, हीडलेसनेस का शिकार होगी, गफला का शिकार होगी, आपको और मुझे खड़े होना है ताकि आप और मैं मोजज़ा कुरान का दुनिया के सामने ला सके। असाबे कहफ का मोजज़ा सो जाना था, आपका और मेरा मोजज़ा सो जाना नहीं है। आपका और मेरा मोजज़ा कुरान है। और कुरान वाले एक्टिव होते हैं, कुरान वाले जो हैं वो अपने वक्त को जाया नहीं करते। कुरान वाला इंसान ये जानता है कि उसका जिंदगी का मोहलत, उसका जिंदगी का स्पैन, उसका जिंदगी का टाइम बिल्कुल एक आइस क्यूब की तरह मेल्ट हो रहा है। आपके पास आइस क्यूब रखी हो, आप उसको छोड़ दें अपने काउंटर के ऊपर, किस तेजी से मेल्ट होती है। इसी तरह से इसी तेजी से आपकी और मेरी जिंदगी मेल्ट हो रही है। तो आप और मैं दुनिया में लॉस्ट नहीं हो सकते, आप और मैं वक्त जाया नहीं कर सकते, आप और मैं जो है वो दुनियावी लज्जतों का शिकार होकर अपनी जिम्मेदारियों से गाफिल नहीं हो सकते। दुख के साथ ये बात कभी कभी कहनी पड़ती है कि हम मुसलमानों को दुश्मन ने इतना नुकसान नहीं पहुंचाया जितना हमने खुद अपने आप को नुकसान पहुंचाया। और आजकल अगर ये कहा जाए कि हमारा वक्त और कोई जाया नहीं करता जितना हम खुद अपने फोन्स के ऊपर जाया करते हैं, तो ये कहना गलत नहीं होगा। आप और मैं वक्त जाया करने के लिए इस दुनिया में नहीं भेजे गए हैं। और याद रखिए, मुझे और आपको कोई पनाह के लिए गार नहीं मिलेगी। आपको और मुझे अमल करके दिखाना है, एक्टिव होना है, एग्जाम्पल सेट करनी है, और कॉन्फिडेंस के साथ, कन्विक्शन के साथ प्राउड मुस्लिम बनना है। ये है आपका और मेरा मोजा। कुरान पर अमल करने वाला, यहां पर आया ना वत्लू मा ओहिया, तिलावत कीजिए। तिलावत जो है उसके एक मफहूम तो यह बनता है कि आप जो पढ़ रहे हैं, जो सुनाया जा रहा है, उसको पीछे पीछे रिपीट कीजिए, उसके साथ साथ चलिए। लेकिन जो अरबी में गहरा मफहूम आता है वो ये आता है कि इनके इसके अल्फाज के पीछे पीछे जाइए। और जब आप अल्फाज के पीछे पीछे जाएंगे तो सिर्फ वर्बली तो नहीं जाएंगे, मुझे और आपको तो इसके अल्फाज के पीछे फिजिकली भी जाना है, अमली तौर पर भी जाना है, प्रैक्टिकलिटी में भी जाना है। और जब आप प्रैक्टिकलिटी में इस किताब पर अमल करेंगी तो आप पर अल्लाह ताला सकीनत नाजिल करेगा, ट्रैंक्वलिटी उतारेगा, आपको अल्लाह की बात मानकर सुकून मिलेगा, आपके अंदर अल्लाह ताला कॉन्फिडेंस लेकर आएंगे। अल्लाह का दीन अपनाकर शर्मिंदा होने से छोड़ दें, यह सबसे ज्यादा इंपॉर्टेंट चीज है। जब आप अल्लाह की बात को माने तो अल्लाह की बात मानकर शर्मिंदा ना हो, बी कॉन्फिडेंट। जितना अमल करें पूरे के पूरे एतमाद के साथ अमल करें कि ये मेरे अल्लाह रब्बुल इज्जत का हुक्म है, मैं अल्लाह की बात मान रही हूं, मैं अल्लाह के लिए जो है अपनी जिंदगी को ऑनर कर रही हूं, अल्लाह ने मुझे अशरफुल मखलूकात बनाया है, अल्लाह ने मुझे बयान की ताकत दी है, अल्लाह ने मुझे नेमतें दी हैं, अल्लाह ने मुझे जुबान दी है। इस जुबान को अल्लाह की किताब के खिलाफ इस्तेमाल करेंगे, इस किताब को अल्लाह की फरमाबरदारी में इस्तेमाल नहीं करेंगे। ये जुबान अल्लाह ने लड़ाई झगड़ों के लिए नहीं दी थी, ये जुबान अल्लाह ताला ने एक दूसरे को हर्ट करने के लिए भी नहीं दी थी, ये जुबान अल्लाह ताला ने गॉसिप्स और गीबत करने के लिए भी नहीं दी थी। मगर इंसान का हाल क्या है कि इंसान शैतान की बात में बहुत जल्दी आ जाता है। आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस में अल्फाज आते हैं, या अहलल कुरान, ए अहले कुरान, ए कुरान वालो। बड़ा शौक है ना हमें वाले वाले कहलवाने का। आप कौन से वाले? हम दिल्ली वाले। आप कौन से वाले? हम चिन्योट वाले। हम आप कौन से वाले? हम हिंदुस्तानी वाले, हम सिंधी वाले, या हम फलां जमात वाले। हमें बहुत शौक है ना, हमारा टाइटल ये सारे वालों से हटके एक और कंटिन्यूएशन और एसोसिएशन के साथ है, या अहलल कुरान। ये है आपका और मेरा इंट्रोडक्शन। ए अहले कुरान, ला ततवस्सदु अलल कुरान। कुरान पर तकिया मत लगा लेना, सिर्फ अपने मुर्दों के ऊपर इसको मत पढ़ते रहना, सिर्फ नए घर में बरकत के लिए इसको मत पढ़ते रहना, सिर्फ शादी के वक्त मिसाल के तौर पर, जब शादी से पहले, सबसे पहले खत्म कुरान कराया जाता है शादी के पहले फंक्शन से, बिल्कुल उससे भी पहले, शायद ब्राइडल शावर से भी पहले खत्म है कुरान, और उसके बाद जितने फंक्शन होते हैं सब में कुरान के अहकाम पैरों तले रोंदे जा रहे होते हैं। या हम मुसलमान हैं, हम अहलुल कुरान हैं, हम जिनको अल्लाह ताला ने इतनी बड़ी जिम्मेदारी दी थी, ये मोजज़ा है हमारे पास। सारे अंबिया का मोजज़ा उसी वक्त तक मोजज़ा होता था जब तक कि वो जिंदा रहते थे। आज मूसा अलैहिस्सलाम का वो मोजज़ा कि जिससे उन्होंने अपना असा मार के समुन्द्र को दो हिस्सों में डिवाइड कर दिया था, वो हमारे लिए सिर्फ एक कहानी है। आप और मैं कितना भी डॉक्यूमेंट्रीज में देख लें, ऑब्वियसली जो बनी इसराइली मूसा अलैहिस्सलाम के नेक्स्ट खड़े हुए थे, और जिस वक्त उन्होंने अपनी आंखों से, सर की आंखों से समुन्द्र को दो दीवारों में बनते हुए, दो पहाड़ों की तरह खड़े होते हुए और रास्ता बनते हुए देखा था, वो इम्पैक्ट जो उन पर आया होगा वो आप पर और मुझ पर तो कभी भी नहीं आ सकता। मेरे और आपके लिए तो ये कहानी है। हर नबी का मौजज़ा, हर रसूल का मौजज़ा उनकी जिंदगी तक मौजज़ा होता था। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मौजज़ा रहती दुनिया तक के इंसानों के लिए मौजज़ा है, और वो मौजज़ा आपके और मेरे हाथों में है। उस मौजज़े को हम पढ़ते हैं, इस वक्त भी अल्हम्दुलिल्लाह उसी मौजज़े को ऑनर करने हम यहां बैठे हैं। तो हम क्यों शर्मिंदा हों, हम क्यों जो है वो डरे डरे रहें, हम क्यों जो घबरा घबरा के अमल करें। अल्लाह को हम रब्बे कायनात तो बहुत आराम से कह देते हैं, लेकिन जब अल्लाह के दिए हुए अहकाम पर हमसे अमल नहीं होता, तब हमें रब्बे कायनात का टाइटल याद नहीं आता, तब हमें ये इस बात का यकीन नहीं होता कि अल्लाह ताला आसमान से हम पर कोई अजाब नाजिल ना कर दे। हाँ, अल्लाह मोहलत देता, यह उसकी रहमत ही है कि हमारे गुनाहों के बावजूद हमारी जुबान पर छाले नहीं पड़ते हैं। हम बच्चों से तो कह देते हैं झूठ बोलोगे तो नाक पिनोकियो की तरह लंबी हो जाएगी। किसी बच्चे की नाक लंबी हुई कभी भी? हम बच्चों से कहते हैं झूठ बोलोगे ना तो जुबान के ऊपर सिस्ट आ जाएगा, ब्लिस्टर आ जाएगा। कुछ होता है? कुछ भी नहीं होता। अल्लाह मोहलत देता है और अल्लाह देख रहा है कि कौन अपनी फ्री विल के साथ इस कुरान को थामने वाले बन जाता है। तो दुनिया के पीछे नहीं भागे। मुझे और आपको आयत नंबर 27 में यही हुक्म दिया गया है कि आपकी और मेरी प्रायोरिटी कुरान होनी चाहिए। अल्लाह ताला ने मुझे और आपको ये कुरान दिया है ताकि दुनिया का पर्दा हटाकर हम आखिरत की हकीकत को समझ सकें। और अल्लाह ताला ने यहाँ पर यही अल्फाज कहे, वतलुमा उहिया इलैका मिन किताबी रब्बिक ला मुबद्दिल लिकलिमातिही। अल्लाह के कलमात में किसी किस्म की तब्दीली नहीं हो सकती। वतलु फेले अमर है, और बाज़ स्कॉलर्स इस आयत से या जहां जहां कुरान में उतलुमा उहिया इलैक आता है, स्कॉलर्स कहते हैं कि मुसलमान की जिंदगी में कम से कम, दिस इज द मिनिमम लेवल, कम से कम एक वक्त दिन में, रमजान के अलावा बात हो रही है, रमजान में तो जितनी मर्तबा करें, मिनिमम जिंदगी में एक दिन में एक मर्तबा कुरान की तिलावत मामूल जरूर होनी चाहिए, एंड इट शुड बी योर रूटीन। अब वो आप अपना पोर्शन खुद डिसाइड कर लें कि आपको एक पेज करना है, क्योंकि हर मुसफ का साइज अलग होता है तो पेज का भी साइज अलग होता है। आपको एक पेज करना है या आपको एक रुकू करना है या आपको 10 आयतें करनी है, अप टू यू, लेकिन ये आपकी जिंदगी का मामूल होना चाहिए। और एक चीज और, बेहतर कुरान पढ़ने के लिए, सही कुरान पढ़ने के लिए हमें तजवीद सीखनी चाहिए, और तजवीद के कई कोर्सेज होते हैं अल्हम्दुलिल्लाह। ख्वातीन को बहुत कम टाइम में भी तजवीद सिखाई जाती है अल्हम्दुलिल्लाह। आई एम नॉट श्योर कि तमकीन अब कराएंगी, इसलिए कि जिनका यह घर है नजीहा का, उनकी बेटी भी क्रैश कोर्स करवाती हैं, और वो 12 दिन का कोर्स होता है। अल्हम्दुलिल्लाह कई कोर्सेज करवा चुकी हैं, और 12 दिन के अंदर जो है वो आपको कुरान सही प्रोनंसिएशन के साथ पढ़ना आ जाता है। तो ये एक आपकी प्रायोरिटी होनी चाहिए कि आप कुरान को सही प्रोनंसिएशन के साथ पढ़ें। दूसरा, और आपसे कहा कि इस कुरान की तिलावत का एक मामूल होना चाहिए कि दिन में एक मरतबा मैंने पढ़ना है। तीसरा, आप जब भी कुरान पढ़ें आउट लाउड पढ़ेंगे, मुंह बंद करके कुरान नहीं पढ़ा जाता। ना मुंह बंद करके नमाज पढ़ी जाती है, ना मुंह बंद करके कुरान पढ़ा जाता है। आपके होंठ हिलने चाहिए और इतनी आवाज से आप कुरान पढ़िए कि आपको अपनी आवाज अपने कानों में आए, इसलिए कि यह सुनने का भी बहुत थेराप्यूटिक इफेक्ट होता है। जो आप कानों से सुनती हैं वो डायरेक्ट आपके दिल पर इम्पैक्ट करता है, और जो आप आंखों से देख रही होती हैं वो डायरेक्ट आपके दिल में जा रहा होता है। सो आप कई एंगल से कुरान को एब्जॉर्ब कर सकते हैं। यकीनन कुरान के अल्फाज जो तिलावत करना, उसको समझना और फिर उस पर अमल करना, इसकी तो यकीनन बहुत ज्यादा वैल्यू है। लेकिन कभी भी कोई आपसे पूछता है कि मैं कुरान समझती नहीं हूं, मैं सिर्फ पढ़ती रहती हूं, तो क्या मैं कुरान अगर समझती नहीं हो तो मैं कुरान की तिलावत छोड़ दूं, आप क्या कहेंगे? हाँ छोड़ दें, आप तो समझती नहीं है, बेकार पढ़ती हैं बिल्कुल। कभी भी डिस्करेज नहीं करें, इसलिए कि याद रखें इसका एक एक लेटर जो पढ़ा जाएगा उस पर 10-10 नेकियां मिल रही हैं, और जो रोज अपनी आदत बना लेगा और अल्लाह ताला उसके दिल में ये बात डालेगा जरूर कि मैं जानूं तो इस किताब में क्या है, मैं देखूं तो इस किताब में क्या है, तो इसको अंडर एस्टिमेट ना करें। अपने कुरान के अल्फाज को पढ़ते रहना ये भी एक बहुत बड़ा ऑनर है। किसका कलाम पढ़ रहे हैं हम? अल्लाह का कलाम पढ़ रहे हैं, वो कलाम जो आसमानों से, जो लौह महफूज से आया है, जो सेक्रेट टेबलेट्स के ऊपर सेवन स्काई पर रखा हुआ है, वो कलाम आपको और मुझे पढ़ने की जो है अगर अल्लाह ताला तौफीक दे देता है तो इट्स अ बिग ऑनर। एक कहानी आप लोगों ने अक्सर सुनी होगी जो किताबों में लिखी होती है, कि एक मरतबा एक ऐसे ही एक स्टूडेंट ने अपने टीचर से पूछा था कि अगर कुरान मुझे समझ नहीं आता, मैं सिर्फ पढ़ता हूं लेकिन मुझे उसका मफहूम समझ नहीं आता, ट्रांसलेशन समझ नहीं आती है, और हर वक्त मौका नहीं होता कि मैं ट्रांसलेशन पढ़ूं, तो क्या मैं कुरान पढ़ना छोड़ दूं? मतलब मैं सिर्फ उसी वक्त पढ़ूं जब मैं ट्रांसलेशन पढ़ सकूं, सिर्फ तिलावत ना करूं? तो उनके उस्ताद ने एक कहानी उनको सुनाई कि एक मरतबा एक बेटे ने अपने बाप से यही बात कही थी। उसने कहा था कि मुझे समझ तो आता नहीं है कुरान में क्या लिखा हुआ है, और आप मुझे रोज पढ़ाते रहते हैं तो फायदा क्या होता है? तो वो जो वालिद थे वो अपने बेटे को बीच पे ले गए और उन्होंने उस बच्चे को एक बाल्टी दी और खुद थोड़ा दूर जाके बैठ गए, और बाल्टी गंदी सी बाल्टी थी, बहुत ही गंदी बाल्टी और उसमें सुराख थे। तो उन्होंने वो बाल्टी उस बच्चे को दी और उससे कहा कि अच्छा ठीक है, मैं वहां बैठ रहा हूं, तुम जाओ और समुन्द्र में से पानी लेकर मेरे पास आओ। तो वो बच्चा गया और बाल्टी में से पानी लेकर जब तक बाप के पास पहुंचा तो क्योंकि बाल्टी में सुराख थे, होल्स थे, पानी सारा खत्म हो गया। तो बाप ने कहा दोबारा जाओ, फिर वो आया, फिर यही हुआ, फिर वो गया, फिर वापस आया, यही हुआ, बैक एंड फोर्थ। चौथी पांचवीं दफा में बच्चे ने कहा क्या मजाक है अब्बा जी, आप मुझे भेजते हैं बाल्टी में तो होल्स हैं, पानी खत्म हो जाता है। तो अब्बा ने कहा उसके कि बेटा जरा बाल्टी को ऊपर उठाकर देखो, वो जो बाल्टी गंदी थी वो साफ हो गई थी, पानी तो नहीं आया, हाँ जो मकसद था उस बाल्टी में पानी लाने का वो तो पूरा नहीं हुआ, लेकिन जो बाल्टी का गन था वो साफ हो गया। तो कुछ ना कुछ तस्किया जरूर होता है तिलावत से, कुछ ना कुछ आपका दिल के अंदर आपका फर्नीचर हिलता जरूर है। हाँ ये अलग बात है कि जब आप कुरान का फहम हासिल करते हैं, जब आप कुरान पर तफक्कुर करते हैं, तब आपके दिल और दिमाग का सारा फर्नीचर हिल जाता है और आपको लगता है कि अब मुझे सभी कुछ रीअरेंज करना पड़ेगा। और जब दिल और दिमाग का फर्नीचर हिलता है, याद रखें इट्स अ वेरी गुड साइन, जब दिल और दिमाग का आपका फॉर्मेट चेंज होगा, जब ही आप अपनी जिंदगी और अपने लाइफस्टाइल के अंदर अल्लाह को एडजस्ट करने की कोशिश करेंगे। अगर मेरा दिल और दिमाग अपनी जगह परसिस्टेंट रहे और मैं सुनूं कुरान एक कान से और दूसरे कान से बाहर निकाल दूं, इसका मतलब है कि मेरे दिल के अंदर वो पेनिट्रेशन हो नहीं रही जो कि होनी चाहिए। तो इसी तरह से स्कॉलर्स कहते हैं कि तिलावत का फायदा है, और तिलावत जो है वो जरूर अपनी जिंदगी का हिस्सा रखनी चाहिए। तो कुरान की तिलावत पर वक्त लगाएं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस में आता है इक्राउल कुरान, कुरान की तिलावत करो, फइन्नहु शाफिउन, यकीनन ये तुम्हारा इंटरसेशन करेगा, लि अहलिहि यौमुल क़ियामा, ये अपने पढ़ने वालों के लिए क़यामत के दिन शिफाअत के लिए आएगा, सिफारिश करेगा अल्लाह से। तो फरमाया वत्लु मा उहिया इलैका मिन किताबि रब्बिक ला मुबद्दिला लिकलिमातिहि, इसके कलिमात में कोई तब्दीली नहीं है, ला मुबद्दिला लिकलिमातिहि बहुत अमेजिंग है। आप जितनी भी अल्लाह ताला ने आसमानी किताबें भेजी हैं, डिवाइन बुक्स, अब उन सब में आपको प्रोमिनेंटली बाइबल मिलती है और कुरान मिलता है जो इंटैक्ट है प्रॉपरली। और बाइबल के आपको मालूम होगा कितने वर्जन्स हैं, एक बाइबल नहीं है, बाइबल में बहुत से वर्जन्स हैं। एक किताब में लिखा था कि अगर आप इस वक्त इमेजिन करें थोड़ी देर के लिए कि पूरी दुनिया से मुसफ लिखा हुआ बैन दुफ्फतैन, दो जिल्दों के दरमियान, दो बाइंडिंग के दरमियान खत्म हो जाए, इमेजिन करें थोड़ी देर के लिए कि कुरान दुनिया में ऐसे टेंजिबल फॉर्म में हाथ में लेने के लिए मटेरियलिस्टिकली ना रहे, तो क्या फिर भी कुरान मौजूद रहेगा? कैसे? हुफाज के दिलों में कुरान महफूज है, और कोई एक हाफिज है हमारी उम्मत में? अल्हम्दुलिल्लाह हर खानदान में 3 से 4 तो निकल ही आते हैं माशाल्लाह, क्योंकि ये कॉन्सेप्ट हमारे यहां चले आ रहा है और ये बहुत अच्छा कॉन्सेप्ट है। हाँ हमें अपने बच्चों को उस हिफ्स के साथ सिर्फ रोट लर्निंग का कॉन्सेप्ट नहीं देना चाहिए, बल्कि उसकी इन डेप्थ स्टडी का, उसके फहम और उसकी समझ का कॉन्सेप्ट भी देना चाहिए। बाइबल किसको हिफ्स होती है? बाइबल के वर्जन से इतने ज्यादा हैं कि बाइबल कोई हिफ्स नहीं कर सकता। تو اللہ تعالیٰ نے اس کلام کے لیے, اس کی حفاظت کے لیے ایک طریقہ یہ بھی رکھا ہے کہ یہ دلوں کے اندر محفوظ کیا جاتا ہے. جیسے رسول اللہ صلی اللہ علیہ وسلم کی سنت تھی کہ آپ کے دل میں محفوظ کیا گیا, صحابہ نے اس کو آپ سے سن کر کمپلیٹلی آن آڈیو ایکسپیرئنس اس کو حفظ کیا, اور اس کے بعد سے یہ جنریشن آفٹر جنریشن ٹریڈیشن چلی آ رہی ہے کہ مسلمان اس کتاب کو اپنے دل میں محفوظ کرتے ہیں اور اس کو پورے کا پورا, اسے 6000 سے زیادہ آیات کو یاد کرتے ہیں. آگے اللہ نے فرمایا ولن تجد من دونہ ملتحدا, اور ہرگز اگر تم نے اس کے اوپر تلاوت کے اوپر کانسیپٹ کو اسٹرانگ نہیں کیا, ولن تجد تو تم ہرگز نہیں پا سکتے, من دونہ ملتحدا اس کے علاوہ کوئی بھی کامیابی کا راستہ. قرآن صرف اور صرف واحد پروٹیکشن ہے مسلمانوں کی اللہ کے بعد اس زمین کے اوپر. اللہ تو ہے ہی, اور کیونکہ قرآن کلام اللہ ہے تو قرآن اور قرآن کے احکامات آپ کے اور میرے لیے اس زمین پر بہترین پروٹیکشن ہے. اللہ نے بتا دیا کہ میرے اس کلام میں اصل پناہ ہے. دنیا میں اگر کہیں پناہ ہے تو ہر اس انسان کو ہے جو اس قرآن کے سائے میں آ کے بیٹھ جائے گا, بالکل جیسے اصحاب کہف کو اللہ تعالیٰ نے غار کے سائے میں پناہ دی تھی. جو قرآن کے سائے میں آ کے بیٹھے گا اللہ اس کو پناہ دے دے گا. اللہ تعالیٰ نے جو کانسیپٹ درست کیا تھا کرسچنز کا, اصحاب کہف کو ایکسپوز کر کے آخرت کا, مسلمانوں کو بھی یہ بات یہاں پر اس اینگل سے یاد رکھنی چاہیے. یہ قرآن دنیا اور آخرت دونوں میں فائدہ دے گا, اور آخرت میں زیادہ فائدہ دے گا. آگے آیات آ رہی ہیں جو آخرت کی پکچر کو ڈیپکٹ کریں گے, اور آخرت کوئی بہت آخرت کا معاملہ کوئی آسان معاملہ نہیں ہے.